घटना विश्लेषण र विचार शुक्लफाटा समाचार शुक्लफाटा क्षेत्रीय समाचारमा तपाईँलाई स्वागत छ। सहकर्मी चुडामणि अरियालसँगै म ओम प्रकाश पाण्डेको नमस्कार। भारसिंह एफएम 102.2 बझाङको सैपाल एफएम 100.6 बझाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ।
कर्मचारीले भत्ता नपाएपछि शनिबार बस्ने प्रदेश सातको प्रदेश सभा बैठक स्थगित।
हुलाकी राजमार्ग निर्माणसँगै कैलालीमा आर्थिक क्रियाकलाप बढ्दै।
प्रदेश नम्बर सातमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू भएको 8 वर्ष बिते पनि 1% वनमा पनि विस्तार हुन सकेन।
सेती नदीको पानकोटमा पर्ने बझाङको पक्की पुल 4 वर्ष बित्दा पनि अझै निर्माण भएन।
दोहोरो कर हटाउन सरकारसँग व्यवसायीको माग।
सहमति कार्यान्वयन नभई फेरि अनसन बस्ने डाक्टर केसीको चेतावनी।
र अर्जेन्टिनाका कप्तान लियोनेल मेसी बार्सिलोनाका पनि कप्तान बने।
वर्गमा हुने ब्रेस्ट, युट्रस, ओभरी, सर्भिक्स जस्ता क्यान्सर र अरू घातक रोगको जोखिम बढ्दै गएको छ। यसले हामीलाई शारीरिक तथा मानसिक असर मात्र नभई हाम्रो परिवारमाथि ठूलो आर्थिक प्रभाव पनि पार्न सक्दछ। यस्ता अवस्थाबाट बच्नको लागि हामीले स्वास्थ्यमा खास ध्यान दिए नियमित रूपमा स्वास्थ्य परीक्षण गर्नुका साथै यस्ता घातक रोग विरुद्ध मिल्ने बिमा योजना लिनुपर्छ। यो सबै कुरा ध्यानमा राखी मेटलाइफले ल्याएको छ लाइफ केयर, महिला सम्बन्धित 10 घातक रोगहरू विरुद्ध रक्षा वरण र आर्थिक सुरक्षा सहितको जीवन बीमा। थप जानकारीको लागि LC टाइप गरी 32288 SMS पठाउनुहोस्। मेट लाइफ, तपाईँसँगै जीवनमा अघि बढ्दै।
अब समाचार क्रम विस्तारमा। प्रदेश सातको प्रदेश सभा बैठक स्थगित भएको छ। आज बिहान 8 बजे बोलाइएको बैठक अन्तिममा आएर प्रदेश सभा सदस्यहरूलाई SMS र सूचना टास गरेर स्थगित गरिएको हो। आजको प्रदेश सभा बैठकमा मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र सेवा सुविधामा गर्न भनेको विधेयकबारे छलफलपछि पारित गर्ने र केही सांसदले शून्य समयमा बोल्ने कार्यसूची रहेको थियो। तर बैठक किन स्थगित भयो भन्नेबारे प्रदेश सभा सदस्यहरूलाई जानकारी गराइएको थिएन। शनिबार कर्मचारीको बिदा हुने र बिदाका दिन काम गर्दाको कर्मचारीहरूलाई भत्ता पनि नहुने भएकाले कर्मचारीको आग्रहमा सभामुखले बैठक स्थगित गर्नुभएको एकजना प्रदेश सभा सदस्यले बताउनुभयो। प्रदेश सभा सदस्यले बैठक भत्ता दैनिक 750 रुपियाँ पाउने भए पनि कर्मचारीले भने भत्ता नपाउने प्रदेश सभा सचिवालयका सचिव बालाराम शर्माले बताउनुभयो। साउन 1 गतेदेखि खाजा खर्च शीर्षकमा दिइने 100 रुपियाँ पनि कटौती गरिएको छ। उहाँले त्यस विषयमा केन्द्र र प्रदेश संसदमा छलफल भइरहेको जानकारी दिनुभयो। प्रदेश सभा सचिवालयका अनुसार प्रदेश सरकार गठन भएको 6 महिनाभन्दा बढी भए पनि शनिबार वा सार्वजनिक बिदाका दिन 4 दिन मात्रै संसद बैठक बसेको छ।
केही वर्ष अघिसम्म आर्थिक क्रियाकलाप न्यून मात्रामा हुने कैलालीको बेली, फुलबारी, कन्नरी, हसुलिया लगायतका क्षेत्रमा हुलाकी राजमार्ग निर्माणसँगै बढेको आर्थिक क्रियाकलापले स्थानीय बासिन्दाको जीवन स्तरमा परिवर्तन आउन थालेको छ। राजमार्ग निर्माणपछि सदरमुकाम धनगढीसम्मको आवत जावत छोटिँदा आवागमन सहज भएको छ भने आम्दानीका नयाँ बाटा पनि खुल्न थालेका छन्। धनगढीदेखि फुलबारी हुँदै हसुलियासम्मको पुरानो कच्ची सडक खण्डमा पर्ने नदी तथा खोलामा पुल र स्तरीय सडक नबन्दा वर्षायाममा सदरमुकाम धनगढी पुग्न भारतको बाटो प्रयोग गर्नु पर्ने बाध्यता पनि हुलाकी राजमार्ग बनेपछि हटेको छ। राजमार्ग निर्माणपछि आवागमन निकै सहज भएको किसान चोलप्रसाद तिवारीले बताउनु भयो। धनगढीदेखि फुलबारी बजारसम्मको 15 किलोमिटर सडकमा अटो रिक्सा चलाएर कमाइ गर्नेको संख्या पनि बढ्दै गएको छ। पूर्व पश्चिम हुँदै निर्माण भएको हुलाकी राजमार्गले सदरमुकाम धनगढीसँगको दूरी छुट्याउँदा बढेको आर्थिक क्रियाकलापले कैलालीको दक्षिणी क्षेत्रका बासिन्दाको आमदानीमा सकारात्मक प्रभाव पारेको स्थानीय दलबहादुर रोकायाले बताउनु भयो। हुलाकी सडकको निर्माणसँगै सडक आसपासको जग्गाको मूल्य पनि बढेको छ। हुलाकी राजमार्ग क्षेत्रमा नयाँ नयाँ बजार विस्तार हुने क्रम पनि बढ्दै जाँदा ती क्षेत्रमा उद्योग, कल कारखाना, होटल लगायतका नयाँ व्यवसाय समेत धमाधम खुल्न थालेका छन्। हुलाकी राजमार्ग निर्माणले आवागमन र व्यापारिक क्रियाकलाप गर्न सहज भए पनि राजमार्गको कालो पत्रे ठाउँ ठाउँमा उप्किन थालेको र चौडा कम भएको स्थानीय बासिन्दाको गुनासो छ।
शुक्लफाटा राष्ट्रिय निकुञ्जमा घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकको संख्या बढ्दै गएको छ। पछिल्ला वर्षमा निकुञ्जमा घुम्न आउने विदेशी र आन्तरिक पर्यटकको संख्यामा दोब्बरले वृद्धि भएको हो। गत आर्थिक वर्ष स्वदेशी र विदेशी गरी 4,740 जनाले शुक्लफाटा राष्ट्रिय निकुञ्जको अवलोकन गरेका छन्। निकुञ्ज कार्यालयको तथ्याङ्क अनुसार गत वर्ष निकुञ्ज घुम्ने पर्यटकहरूमा आन्तरिक पर्यटक नेपाली 4,281 जना, सार्क राष्ट्रका 193 जना र अन्य मुलुकका विदेशी पर्यटक 266 जना रहेका छन्। आर्थिक वर्ष 73-74 2,640 जनाले उहाँले शुक्लफाटाको अवलोकन गरेका थिए। शुक्लफाटा राष्ट्रिय निकुञ्जको बीच भागमा ठुलो घाँसे मैदान रहेको र त्यहाँ बारसिंहको सबैभन्दा ठुलो झुण्ड देखिने भएकाले पर्यटकको रोजाइमा शुक्लफाटा पर्ने गरेको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत गोपाल बहादुर घिमिरेले बताउनुभयो। निकुञ्जमा बारसिंह, बाघ, गैंडा र चरा लगायतका जनावर तथा पशुपन्छीको अवलोकन गर्न सकिन्छ।
प्रदेश नम्बर 7 वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू भएको 8 वर्षभित्र पनि 1% वनमा पनि विस्तार हुन सकेको छैन। प्रदेश नम्बर 7 11,46,000 हेक्टर वन रहेकोमा अहिलेसम्म 7,200 हेक्टर क्षेत्रफलमा मात्रै वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू गरिएको छ, जुन कुल वन क्षेत्रको 0.63% मात्रै हुन आउँछ। वैज्ञानिक वन व्यवस्थापन लागू भएको 7,200 मध्ये 5,471 हेक्टर क्षेत्रफल कैलालीको मात्रै हो। सरकारी निकायकै असहयोगका कारण प्रदेश नम्बर 7 वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई अपेक्षाकृत रूपमा विस्तार गर्न सकिएको छैन। प्रदेश सरकार गठन भएको सुरुवातको समयमा सरकारबाटै वैज्ञानिक वन व्यवस्थापन हटाउने चलखेल भएको थियो, तर वैज्ञानिक वन व्यवस्थापनले फाइदा नै फाइदा गर्ने देखेपछि सरकारको सो चलखेल बन्द भएको छ। तर अपेक्षाकृत रूपमा विस्तार भने भइरहेको छैन। प्रदेश नम्बर 7 आर्थिक वर्ष 66-67 वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम सुरु गरिएकोमा अहिलेसम्म कैलाली, कञ्चनपुर, डोटी, अछाम र बाजुराका 27 सामुदायिक वनको केही भागमा मात्रै सञ्चालन गरिएको हो। कैलालीका 19, बाजुराका 4, कञ्चनपुरका 2 तथा डोटी र अछाम जिल्लाका 1-1 सामुदायिक वनमा वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू गरिएको हो।
प्रदेश नम्बर 7 कैलाली र कञ्चनपुरमा बालिकाको बलात्कारपछि हत्याका घटना बढ्दै गएका छन्। बलात्कार गर्नेलाई कानुनी सजाय कम हुँदा घटनाहरू बढ्दै गएका हुन्। बलात्कारहरूलाई फाँसी अथवा जन्मकैदको सजाय हुनुपर्ने माग चौतर्फी रूपमा उठ्दै आएको छ। यसै विषयमा तयार पारिएको एक रेडियो रिपोर्ट सहकर्मी निर्मला खनायतबाट।
कैलाली र कञ्चनपुरमा दिनानुदिन बलात्कारका घटना बढ्दै गएपछि स्थानीय बासिन्दा त्रसित बन्न थालेका छन्। राजनैतिक दलको संरक्षणका कारण अपराधीहरूले सजाय नपाइरहेको बताउँदै स्थानीयहरूले पछिल्लो समय घटना बढ्दै गएको बताएका हुन्। बलात्कार गर्नेलाई सके मृत्युदण्ड नभए जन्मकैद सजाय हुनुपर्ने माग स्थानीय उठाउँदै आएका छन्। कञ्चनपुरमा 13 बालिका बलात्कृत भएको 2 हप्ताभन्दा बढी भइसक्दा समेत दोषीको पत्ता नलागेपछि स्थानीय आक्रोशित बनेका छन्। संघीय सरकारले बलात्कारीलाई आजीवन कारागारको व्यवस्थाको पहल गरिरहेको भए पनि अधिकांशले भने बलात्कारीलाई मृत्युदण्डको सजाय हुनुपर्ने दबाब दिँदै आएका छन्। धनगढी उपमहानगरपालिका 2 सावित्रा चौधरी,
हाम्रो नेपालमा पनि उनीहरूको फाँसी हुनै पर्छ। जस्तै हाम्रो चेलीबेटीहरूको पनि बलात्कार पछि हत्या गरेका छन् भने उनीहरूलाई पनि समाजमा बाँच्न भएको छैन, त्यसैले उनीहरूलाई फाँसीको सजाय हुनै पर्छ।
प्रदेश सांसद पूर्णा जोशी भने कानुनको निर्माण प्रदेश सरकारको मातहतमा नभई संघीय सरकारले निर्माण गर्ने बताउनुहुन्छ। उहाँले संघीय सरकारले केही दिन अघि मात्रै प्रस्ताव गरेको कानुनले बलात्कारका घटनामा न्यूनीकरण आउन सक्ने बताउनुभयो। बलात्कारीको पनि बाँच्न पाउने मौलिक अधिकार भएकाले मृत्युदण्डको सजाय दिन नसकिने उहाँको धारणा छ। सरकारको उद्देश्य अपराध न्यूनीकरण गर्ने भएकाले अपराधीलाई आजीवन कारागारको व्यवस्था लागू भए बलात्कारका घटनामा कमी आउने धारणा व्यक्त गर्नुहुन्छ।
यसलाई चाहिँ आजीवन कारावासको व्यवस्था हुनुपर्छ भनेर एउटा प्रस्ताव दर्ता भएको छ, विधेयक दर्ता भएको छ। सङ्घ सरकारमा यो विषयमा छलफल भइरहेको छ। यो हामीले प्रदेश सरकारबाट पनि सबै प्रदेशबाट यो दबाब गइरहेको छ। प्रवृत्ति सिद्ध्याउने हो, मान्छे सिद्ध्याउने होइन। त्यस कारणले गर्दाखेरि
तर अधिवक्ता कौशल्या ओझा भने आजीवन कारागारको व्यवस्थाले मात्रै घटनामा कमी नआउने बताउनुहुन्छ। उहाँ यदि सरकार आफ्नो देशका नागरिक र बालिकाहरूप्रति गम्भीर छ भने उसले विगतका कानुनलाई संशोधन गरेर बलात्कारीलाई फाँसीकै सजाय दिनुपर्ने धारणा व्यक्त गर्नुहुन्छ। कञ्चनपुरमा श्रावण 11 13 बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटनाको अनुसन्धान जारी छ। अनुसन्धान टोलीहरू सक्रिय रहेको बताइए पनि उपलब्धि हात पार्न सकेको छैन। यस्तै विगतका दिनमा घटेका घटनाको पनि सत्य तथ्य छानबिन अहिलेसम्म हुन सकेको छैन। केही राजनैतिक संरक्षण त केही पैसाको लोभ देखाएर दोषी उम्किरहेका उदाहरण प्रशस्त देख्न सकिन्छ। त्यसैले सरकारले यस्ता दोषीलाई मृत्युदण्डकै सजाय हुनुपर्ने माग स्थानीय स्तरबाट उठ्दै आएको छ। मुलुकी ऐनको महल 14 जबरजस्तीकरणीको महल अन्तर्गत 10 वर्षभन्दा मुनिका बालिकालाई जबरजस्तीकरणी गरेको ठहरिए 10 देखि 15 वर्षसम्म 10 वर्ष वा सोभन्दा बढी 14 वर्षभन्दा कम उमेरकी बालिकालाई करणी गरिएमा 8 देखि 12 वर्षसम्म कैद सजाय हुने प्रावधान छ। यस्तै 14 देखि 16 वर्षभन्दा कम उमेरकी बालिका भए 6 वर्षदेखि 10 वर्षसम्म 16 वर्षदेखि 20 वर्षसम्म उमेर समूहकी महिला भए पीडकलाई 5 वर्षदेखि 8 वर्षसम्म 20 भन्दा बढी उमेरकी महिलालाई जबरजस्तीकरणी गरेको ठहरिए 5 देखि 7 वर्षसम्म कैद सजाय हुने प्रावधान छ। यसका अतिरिक्त हाड नाता करणी र कसैले गर्भवती अशक्त अपाङ्गता भएका वा होस ठेगानामा नरहेका महिलालाई जबरजस्तीकरणी गरिएको ठहरिएमा थप सजायको व्यवस्था समेत गरिएको छ। तर दोषीलाई यति नै सजायले नहुने भएकाले मृत्युदण्ड दिनुपर्ने धारणा स्थानीय तहको रहेको छ। शुक्लाफाटा समाचारका लागि निर्मला खडायत धनगढी।
समाचारमा अब पालो भएको छ श्रोता विचारको। बलात्कारमा संलग्न अपराधीहरूलाई मृत्युदण्डको सजायको माग उठिरहेका बेला मृत्युदण्डको सजाय दिनु तपाईँलाई कति सान्दर्भिक लाग्छ भनेर आज हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
इन्द्र बहादुर विष्ट, माग जो राख्या छ जनताले धेरै राम्रो हो। गलतलाई राम्रैसँग लगाम लगाउन सकेपछि मात्र यो रुख्छ, अनि यताउति दायाँ बायाँ गरेपछि यो रुक्नेवाला छैन। यो सरकारले एकदमै ध्यान दिनुपर्ने कुरा छ। यसमा विकृति विसङ्गति यो बढ्दै गइरहेछ, सबैलाई थाहा छ। यो माग सरकारले सोच्नै पर्ने हुन्छ।
यो परिस्थिति अनुसार उठेको माग हो हुन त, तर पनि अब के हो भने राज्य संयन्त्रले योभन्दा अगाडि यस्ता थुप्रै घटनाहरू त घटे, घटिसकेपछि जुन घटना घट्छ त्यस्तै किसिमको कानुन बनाउनु भन्दा पनि राज्यले चाहिँ एउटा निश्चित कानुन बनाएको छ। तर यो अपराधीहरू जुन यो जघन्य अपराधीहरू छन् खास गरेर बलात्कार सम्बन्धमा, यिनीहरूलाई कडाभन्दा कडा कारवाहीको चाहिँ व्यवस्थापन हुनुपर्छ। यदि सकिन्छ भने वास्तवमा मृत्युदण्डको सजाय पनि वास्तवमा कमी हो भन्ने मलाई लाग्छ।
यो माग त राम्रो हो, तर राज्यले चाहिँ यस सम्बन्धीमा नियमहरू बनाउनुपर्छ, बनाएर सजायहरू दिनुपर्छ, र त्यो आधारमा अगाडि बढेपछि एकदम राम्रो हुने थियो। अब मृत्युदण्ड त एकदम बलात्कार गरेको छ भने त्यसलाई मृत्युदण्डको सजाय दिनै पर्छ, अथवा मृत्युदण्डको सजाय नदिएर आजीवन जेलको व्यवस्था गर्नुपर्ने हुन्छ कि?
लक्ष्मण सिंह विष्ट, ठिकै हो, त्यो माग राम्रै हो होइन, तर त्यसको लागि महिलाहरूलाई पनि आफ्नो पहिरन यताउतिमा एकदम कडाइ गर्नुपर्छ होइन। केही कुराहरू फेसनमा जो छ नि फेसन, त्यसमा पनि अलि कडाइ राख्नुपर्छ, गर्नुपर्छ, र त्यसको लागि पनि एकदम प्रक्रिया हेरेर मृत्युदण्ड दिने राम्रै हो।
शान्ति शर्मा, मृत्युदण्ड नै दिनुपर्छ तिनीहरूलाई, अरू गरेर हुँदैन। किन यिनलाई जसले गर्छ तिनलाई मृत्युदण्ड दिएपछि पछि काल त्यो गर्दैन नि, भर्खरै भयो त्यत्रो घटना होइन। दोषीलाई त एकदम मृत्युदण्ड दिनु नै पर्ने हो के, डर हुन्छ नि त्यसपछि, त्यो भएन छोडिदिन्छन् 2-4 दिनमै, अनि त्यसले गर्दा के छ र लर थुन्ने हो, छोडिदिने हो, त्यसले गर्दाखेरि त्यो बढ्ने नै हो कि, दिन प्रति बढेकै छ।
घटना विश्लेषण र विचार शुक्लाफाटा समाचार। तपाईँ अहिले शुक्लाफाटा एफएम 79.4 मेगाहर्ज, बारासिङ एफएम 102.2, बझाङको सैपार एफएम 110.6, बझाङकै सेती सामुदायिक एफएम 93.6 र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र मोबाइल एप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको, विश्रामपछि पुनः आउनेछौँ। सूचना सूचना सूचना। भेटकोट नगरपालिकाको आर्थिक वर्ष 2074-75 तेस्रो चौमासिक सामाजिक सुरक्षा भत्ता रकम वितरण सम्बन्धी सूचना। भेटकोट नगरपालिकाको आर्थिक वर्ष 74-75 तेस्रो चौमासिक सामाजिक सुरक्षा भत्ता रकम वितरण वडा स्तरबाटै कञ्चन डेभलपमेन्ट बैङ्क शाखा कार्यालय दैजी मार्फत तपसिल बमोजिमको मिति समय र स्थानमा वितरण हुने भएकाले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। मिति 2075 श्रावण 27 गते वडा नम्बर 7 कार्यालय, समय बिहान 10 बजेदेखि 3:30 सम्म। श्रावण 28 र 29 गते वडा नम्बर 6 वडा कार्यालय, समय बिहान 10 बजेदेखि 3:30 बजेसम्म। श्रावण 30 र 31 गते वडा नम्बर 5 वडा कार्यालय, समय बिहान 10 बजेदेखि 3:30 बजेसम्म। भाद्र 1 र 3 गते वडा नम्बर 4 वडा कार्यालय, समय बिहान 10 बजेदेखि 3:30 बजेसम्म। भाद्र 4, 5 र 6 गते वडा नम्बर 3 वडा कार्यालय, समय बिहान 10 बजेदेखि 3:30 बजेसम्म। भाद्र 7 र 8 गते वडा नम्बर 2 वडा कार्यालय, समय बिहान 10 बजेदेखि 3:30 बजेसम्म। भाद्र 10 र 11 गते वडा नम्बर 1 वडा कार्यालय, समय बिहान 10 बजेदेखि 3:30 बजेसम्म। नोट बैंक खातामा रहेको भत्ता रकम उपरोक्त समयमा नबुझीमा पनि फिर्ता जाने छैन। उक्त मिति बाहेक आवश्यक परेको बेला जहिलेसुकै पनि निकाल्न र बचत गर्न सकिनेछ र खातामा रहेको बचत रकममा बैंकले नियम अनुसार ब्याज प्रदान गर्नेछ। तर लाभकारीले भत्ता रकम आफ्नो खातामा जम्मा भए नभएको जानकारी लिनुपर्नेछ। बेतकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय सिसैया कञ्चनपुर।
ख्याल त राख्नै पर्छ, मात्र चाहेर के? चाहना त सबैको यही हुन्छ कि उसको कपाल होस् लामो कालो र बाक्लो। त फेरि साधारण तेल किन? अरे भाइ, तेलमा औषधीय गुण भए पो अनि त कपाल मजबुत हुन्छ। त्यसैले त मेरो भरोसा हो केश किङ आयुर्वेदिक तेल, जो बनेको छ 16 खास आयुर्वेदिक तत्त्वले। केश किङ राख्छ मेरो कपालको ख्याल अनि कपाल हुन्छ लामो कालो र बाक्लो। केश किङ, द किङ अफ हेयर ऑयल्स।
रेडियो कार्यक्रम भन्छिन आमा अबदेखि नयाँ स्वरूपका साथ यही श्रावण 20 गते आइतबार बिहान 7:30 बजेदेखि 8:15 सम्म प्रत्येक आइतबार प्रत्यक्ष प्रसारण हुँदैछ। तपाईँ पनि यस कार्यक्रममा सहभागी भई सुनौलो 1000 दिने आमा र बच्चाको स्वास्थ्य सम्बन्धी र परिवार नियोजन सम्बन्धी आफ्ना प्रश्न समस्या जिज्ञासा राख्न सक्नुहुन्छ। तपाईँका लागि हाम्रो स्टुडियोको नम्बर 0995-23-755 हामीले प्रत्येक आइतबार बिहान 7:30 बजेदेखि 8:15 सम्मका लागि खुला गरेका छौँ। यो कार्यक्रम तपाईँ सामुदायिक रेडियो शुक्लफाटा एफएम, रेडियो बेलौरी कञ्चनपुर, कोसेली एफएम कैलाली, सामुदायिक रेडियो टिकापुर कैलाली, रेडियो केएमसी कैलाली, रेडियो पश्चिम कैलाली, रेडियो साथी बर्दिया, रेडियो टाइगर बर्दिया, गुरुबाबा एफएम बर्दिया र रामज्ञानु एफएम बर्दियाबाट एकैसाथ प्रत्यक्ष सुन्न सक्नुहुन्छ। यो कार्यक्रम पुनः प्रसारण तपाईँले आइतबार दिउँसो 1 बजे राति बिबिसी पछि 9:15 सामुदायिक रेडियो शुक्लफाटा एफएम र इनै एफएमबाट सुन्न सक्नुहुन्छ।
विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबर। सेती नदीको पानकोटमा पर्ने बझाङको पक्की पुल 4 वर्ष बित्दा पनि निर्माण भएको छैन। पुल निर्माण 2073 असारमा सक्नुपर्ने गरी ठेक्का सम्झौता भएको थियो। सेती पारी रहेको जिल्लाको करिब आधा भूभागलाई सडक सञ्जालमा जोड्ने यो पुल निर्माण हुन नसक्दा वर्षौँ अघि निर्माण सम्पन्न भएका सडक पनि बेकामी भएका छन्। सेती नदी पारी रहेका बझाङका साबिकका 21 गाविस हाल 6 वटा स्थानीय तहलाई सडक सञ्जालसँग जोड्ने त्यो पुलको ठेक्का सम्झौता 2072 सालमा वैशाखमा भएको थियो। तत्कालीन जिल्ला समितिको 6,78,00,000 लागतमा ठेकेदार कम्पनी निलगिरी निर्माण सेवा र जागिर्ती निर्माण सेवाले संयुक्त रूपमा निर्माणको जिम्मेवारी पाएका थिए। कार्ययोजनाअनुसार काम नभएकाले तोकिएको समयमा पुल निर्माण नभएको भनेर ठेक्काको अवधि 2074 साल असार मसान्तसम्म थप गरिएको थियो। पछि ठेकेदार कम्पनीले पुलको डिजाइन नै गलत भएको भन्दै पूर्ववत डिजाइनमा काम गर्न नसकिने बताएको थियो। पूर्ववत डिजाइनअनुसार नदीको दुवै किनारमा ब्लक बनाएर नदीको बिचमा 16 मिटर गहिरो पाल पारी पिलर गाड्नुपर्ने थियो। यद्यपि माटो परीक्षण गर्दा कमजोरी भएका कारण नदीको बिचमा कडा खालको चट्टान भेटिएका त्यति गहिरो पाल बनाउने प्रविधि नेपालमा उपलब्ध नभएको भन्दै डिजाइन नै परिवर्तन गर्नुपर्ने ठेकेदार कम्पनीले माग गरेको थियो। सुरुमा गरिएको कम्पोजिट आधा स्टिल र आधा आरसिसी मोडललाई परिवर्तन गरी स्टिल ट्रस्ट प्रविधिको पुलको नयाँ डिजाइन तयार गरिएको थियो। पुलको नयाँ डिजाइन तयार भइसकेपछि पनि पुरानै ठेक्का सम्झौताको म्याद 2075 साल असार मसान्तसम्म थप गरी सहायक संरचना पुलसँग पुग्ने सडक र नदी वारिपारीका पिलर निर्माण गर्न लगाइएको जिल्ला प्राविधिक कार्यालय बझाङले जनाएको छ।
स्थानीय तह कर्मचारी जिल्ला समन्वय सञ्जाल कञ्चनपुरको झलारीमा सम्पन्न भेलाले आज नयाँ कार्य समिति चयन गरेको छ। कर्मचारीको समन्वय भेलाले अध्यक्षमा रघुनाथ भट्ट, उपाध्यक्षमा गङ्गादत्त जोशी, सचिवमा चन्द्रकान्त जोशी, सहसचिवमा अशोक पाण्डे, कोषाध्यक्षमा सिद्धराज ओझा सहित 13 सदस्यीय तदर्थ समिति चयन गरेको हो। निजामती बाट समायोजन भई आउने कर्मचारी सङ्घको सम्बन्ध सौहार्द बनाउन र जननिर्वाचित जनप्रतिनिधिसँग रथ पाङ्राको सम्बन्ध स्थापित गर्नका लागि समितिले कार्य गर्ने अध्यक्ष भट्टले बताउनुभयो। भेलाले प्रदेश नम्बर 7 का 9 वटै जिल्लामा कार्यरत कर्मचारीको प्रदेश स्तरीय सञ्जाल निर्माण गर्ने, विभिन्न क्रियाशील स्थानीय तहका कर्मचारीका सबै सङ्गठनलाई मिलाई एउटै भरपर्दो संस्था निर्माण गर्ने, स्थायी अस्थायी करार ज्यालादारी एवं स्वयंसेवक कर्मचारी कार्यरत रहने व्यवस्थाको अन्त्य गर्ने निर्णय गरिएको छ। यसैगरी भेलाले लामो समयदेखि करार सेवामा कार्यरत रही आफ्नो ऊर्जाशील जीवन राज्यका लागि समर्पित गर्ने कर्मचारीको व्यवस्थापनका लागि राज्यसँग पहल गर्ने, कर्मचारीको ज्ञान सिप र क्षमताका आधारमा अवसर प्राप्त हुने प्रणालीको विकास गर्ने वातावरणका लागि राज्यसँग पहल गर्ने, जिल्लाभरिका स्थानीय तहहरूको विभिन्न गतिविधिमा एकरूपता ल्याउने प्रयास र सिकाइ आदान प्रदानमा जोड दिने भेलाले निर्णय गरेको छ।
कञ्चनपुरको देवशक्ति उपभोक्ता सहकारी संस्थाको दशौँ वार्षिक साधारण सम्पन्न भएको छ। संस्थाका अध्यक्ष नन्दन सिंह बोहराको सभापतित्वमा भएको कार्यक्रममा भीमदत्त नगरपालिकाका उपप्रमुख सुशीला सिंह चन्दको प्रमुख आतिथ्यता रहेको थियो। विशिष्ट अतिथिमा वडा नम्बर 3 र 4 वडाध्यक्ष रहनुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर उपप्रमुख सुशीला सिंह चन्दले आर्थिक समृद्धि भए मात्रै विकास सम्भव हुने बताउनुभयो। व्यवसायलाई आत्मनिर्भर बनाउन सके मात्र यस क्षेत्रका व्यवसायहरूको आर्थिक स्थितिमा सुधार ल्याउन समेत सहकारी संस्थाहरूले कार्यक्रम सञ्चालन गर्नुपर्ने उहाँको धारणा रहेको थियो। त्यसै गरी सहकारीका समस्या समाधान गर्न भीमदत्त नगरपालिकाले सक्दो प्रयास तथा पहल गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो। साधारण सभामा संस्थाका कोषाध्यक्ष मदन सिंह धामीले गत आर्थिक वर्ष 74-75 19,58,73,468 रुपियाँ बराबरको आय व्यय तथा आर्थिक वर्ष 75-76 22,67,93,000 बराबरको अनुमानित आय व्यय प्रस्तुत गर्नुभएको थियो। संस्थामा पुरुष सदस्य 1,526, महिला सदस्य 1,115 गरी कुल जम्मा सदस्य 2,641 रहेका छन्। यसै गरी कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष नन्दन सिंह बोहराले 2065 सालमा थोरै पुँजीबाट सञ्चालन भएको सहकारीले वर्तमान समयमा पुग्दा निकै प्रगति गरेको बताउनुभयो। संस्थाले बेतकोट नगरपालिकामा समेत आफ्नो कार्यक्षेत्र विस्तारका लागि गत साधारण सभाले पास गरेको र यस साधारण सभाले समेत सो नगरपालिका कार्यक्षेत्र विस्तारका लागि भीमदत्त नगरपालिका अन्तर्गत रहेको सहकारीकालाई अनुरोध गर्ने समेत जनाउनुभयो। एनआइसी एसिया ब्याङ्कबाट रेमिटेन्सको एजेन्ट भई काम गर्ने अवसर भएको संस्थाका अध्यक्ष बोहराले बताउनुभयो। त्यसै गरी साधारण सभामा संस्थाका सचिव मदन सिंह धामीले आर्थिक वर्ष 75-76 नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। स्वरोजगार, व्यापार, कृषि, पशुपालन क्षेत्रलाई प्रोत्साहन गर्ने, सामाजिक विकास र अग्रगतिका लागि समकक्षी सहकारीसँग सहयोग आदान प्रदान गर्ने, सदस्यहरूसँग छरिएर रहेको स्रोत साधन सङ्कलन गरी उत्पादनमूलक कार्यमा लगाउने, असहाय वृद्धा कोष स्थापना गर्ने, सुरक्षित ऋण लगानी गर्ने संस्थाको नीति तथा कार्यक्रम रहेको सचिव धामीले बताउनुभयो। त्यसै गरी दशौँ वार्षिक साधारण सभाले रामसिंह बोहराको अध्यक्षतामा 7-सदस्यीय नयाँ कार्य समिति समेत गठन गरेको छ, जसको उपाध्यक्षमा नन्दादेवी धामी, सचिवमा रमेश प्रसाद पाण्डे, कोषाध्यक्षमा जानकी बोहरा, सदस्यहरूमा कृष्णानन्द भट्ट, सुरेन्द्र साउद र नरेन्द्र सिंह खत्री रहेका छन्। यसै गरी लेखा सुपरिवेक्षण समितिमा संयोजन मदन सिंह धामी, सदस्यहरूमा दामोदर सिंह धामी र विष्णु प्रसाद बुकटीलाई निर्विरोध चयन गरिएको छ। साधारण सभामा संस्थाका सदस्यहरूलाई सेयर वितरण गरिएको थियो भने उत्कृष्ट बचतकर्ता जयराज भट्ट, उत्कृष्ट ऋणी मन्जु धामी, उत्कृष्ट उद्यमी जगत सिंह सामन्त, उत्कृष्ट बजार प्रतिनिधि संकलक जस सिंह धामीलाई सम्मान गरिएको थियो। साधारण सभाले संस्था सञ्चालन कार्यविधि, ऋण लगानी कार्यविधि 2075 तथा कर्मचारी आर्थिक नियमावली समेत पारित गरेको थियो। साधारण सभामा बोल्दै संस्थाका नवनिर्वाचित कार्य समिति अध्यक्ष रामसिंह बोहराले संस्थालाई प्रगतिमा पुर्याउन आफूले हर सम्भव प्रयास गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो। संस्थाका उपाध्यक्ष किशन सिंह सामन्तले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन संस्थाका सचिव मदन सिंह धामीले गर्नुभएको थियो।
कैलालीको अत्तरियामा रहेको गोदावरी चेम्बर अफ कमर्सले भारतको तमिलनाडुमा हुन गइरहेको व्यावसायिकहरूको सम्मेलनमा सहभागी हुनेहरूलाई विदाई गरेको छ। भारतको तमिलनाडु राज्यको मदुरै सहरमा विश्वका 32 राष्ट्रहरूका व्यावसायिक सम्मेलन भाइब्रेन्ट तमिलनाडु ग्लोबल एक्सपो एन्ड समिट 2018 कार्यक्रममा सहभागी हुने गोदावरी चेम्बर अफ कमर्सका 2 पदाधिकारीहरूसहित 7 व्यावसायीहरूको विदाई गरिएको हो। आज अत्तरियामा आयोजित एक कार्यक्रमका बीच गोदावरी चेम्बर अफ कमर्सका अध्यक्ष विनोद मल्लले सबैलाई ढाका टोपी लगाएर विदाई गर्नु भएको हो।
कञ्चनपुरको बेतकोट नगरपालिका 8 रहेको वैजनाथ धाम ज्येष्ठ नागरिक समाज केन्द्रका स्थानीय युवाहरूले पकेट खर्च जोगाई एलइडी टेलिभिजन चढान गरेका छन्। सेवा केन्द्रमा बस्दै आएका वृद्धवृद्धाका लागि टेलिभिजन चढान गरेका हुन्। टेलिभिजनमा आउने धार्मिक र प्रवचन कार्यक्रम हेर्न सहजोस् भनेर पकेट मनी जोगाई टेलिभिजन खरिद गरी चढान गरिएको हरिश सेटीले बताउनुभयो। बेतकोट नगरपालिका र भीमदत्त नगरपालिकामा बस्दै आएका मनमिल्ने युवाहरूले 32 टेलिभिजन खरिद गरेर चढान गरेपछि केन्द्रमा बस्दै आएका वृद्धवृद्धाहरूले खुसी व्यक्त गरेका छन्। टेलिभिजन प्रदान गर्नेमा बेतकोट नगरपालिकाका हरिश सेटी, टिआर पाण्डे, जयप्रसाद भट्ट, मुकुन्द चटौत, प्रकाश साउत, शिवराज पाण्डेय, प्रकाश कुमार पाण्डेय, दीपक आले र भीमदत्त नगरपालिकाका वसन्त पनेरु र रमेश पुडा रहेका छन्। टेलिभिजनसँगै युवाहरूले सेवा केन्द्रमा बस्दै आएका वृद्धवृद्धलाई भरपेट दही, खिर र जेरी समेत खुवाएका छन्। सेवा केन्द्रमा आश्रयविहीन 16 वृद्धवृद्ध बस्दै आएका छन्।
कञ्चनपुरको पुनर्वास नगरपालिकामा रहेको देउराली बजारबाट भारतीय कुखुरासहित 1 सशस्त्र प्रहरीले पक्राउ गरेको छ। पुनर्वास नगरपालिका वडा नम्बर 11 भीम बस्ती बस्ने 25 जयराज भट्टलाई सशस्त्र प्रहरी हवलदार भीमबहादुर थापाको कमान्डमा खटिएको टोलीले भारतको सीमावर्ती बजारबाट कुखुरा नेपाल भित्राउँदै गर्दा पक्राउ गरेको हो। भट्टले भारतीय नम्बर UP 31 AF 3614 नम्बरको मोटरसाइकलमा करिब 130 कुखुरा भित्राउँदै गरेको जनाइएको छ।
अब के राष्ट्रिय खबर। उद्यमी व्यवसायीहरूले असंवैधानिक रूपमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय तह मार्फत लागेका दोहोरो कर हटाउन माग गरेका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घको टोलीले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर जथाभावी कर लगाउँदा त्रास फैलिएको भन्दै सरकारको ध्यान आकर्षण गराएका हुन्। महासङ्घका अध्यक्ष भवानी राणाले अनावश्यक करको बोझको अन्त्य गर्न माग समेत गर्नुभयो। उहाँले पुराना औद्योगिक नीति परिवर्तन लगायत औद्योगिक क्षेत्रमा देखिएका समस्या र चुनौती सम्बोधनका लागि प्रधानमन्त्रीको ध्यान आकर्षण गराउनु भएको थियो। पछिल्लो समय तिनै तहका सरकारले विभिन्न शीर्षकमा लगाएको करले आफूहरूलाई आतंकित बनाएको भन्दै व्यवसायले त्यसको विरोध गर्दै आएका छन्। जवाफमा प्रधानमन्त्री ओलीले सरकार उद्योग, शिक्षा, स्वास्थ्य लगायत सबै क्षेत्रको समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताउनु भएको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष राणाले जानकारी दिनुभयो।
डाक्टर गोविन्द केसीले आफ्नो 15 अनसनका क्रममा सरकारसँग भएको सहमति कार्यान्वयन नभए फेरि अनसनमा बस्ने चेतावनी दिनुभएको छ। आज प्रधानमन्त्री निवास बालुवाटारमा 15 अनसनका क्रममा भएका सम्झौता कार्यान्वयन सम्बन्धमा प्रधानमन्त्री केपी ओलीसँगको वार्तामा डाक्टर केसीले सहमति कार्यान्वयन नभए पुनः अनसनमा बस्ने चेतावनी दिनुभएको हो। दुई घण्टासम्म चलेको वार्ताका क्रममा डाक्टर केसीले आफूसँग सरकारले गरेको सहमति अनुमोदन गरेर संसदमा पेश गर्न आग्रह गर्नुभएको केसीका सहयोगी अभिषेक राजगिरीले जानकारी दिनुभयो। प्रधानमन्त्री ओलीले डाक्टर केसीसँग गरेका सहमति कार्यान्वयन गर्न तयार रहेको र अर्को अनसन बस्नु पर्ने अवस्था नआउने बताउनुभयो।
अब खेल खबर। अर्जेन्टिनाका कप्तान लियोनल मेसी बार्सिलोनाका पनि कप्तान बन्ने भएका छन्। आन्द्रे इनिस्टाले बार्सिलोना छोडेपछि मेसीलाई बार्सिलोनाले नयाँ कप्तान बनाएको हो। मेसी 2015 बार्सिलोनाका उपकप्तान रहेका थिए। बार्सिलोनाको नयाँ उपकप्तानमा सर्जियो बस्केट रहेका छन् भने जेरार्ड पिके र सर्जियो रोबोट चारजनाको नयाँ लिडरसिपमा परेका छन्। बिचमा पटक पटक बार्सिलोनाको कप्तानी मेसीले गरे पनि अब नियमित कप्तानी पाउने भएका हुन्। समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपटक।
कर्मचारीले भत्ता नपाउने भएपछि शनिबार बस्ने प्रदेश सातको प्रदेश सभा बैठक स्थगित।
हुलाकी राजमार्ग निर्माणसँगै कैलालीमा आर्थिक क्रियाकलापहरू बढ्दै।
प्रदेश नम्बर 7 वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम लागू भएको 8 बिते पनि 1% वनमा पनि विस्तार हुन सकेन।
सेती नदीको पानकोटमा पर्ने बझाङको पक्की पुल 4 बित्दा पनि अझै निर्माण भएन।
दोहोरो कर हटाउन सरकारसँग व्यवसायीको माग।
सहमति कार्यान्वयन नभई फेरि अनसन बस्ने डाक्टर केसीको चेतावनी।
र अर्जेन्टिनाका कप्तान लियोनल मेसी बार्सिलोनाका पनि कप्तान।
हस्त अहिले यो समाचार बुलेटिन सकिन्छ। तपाईँको गाउँठाउँ पनि कुनै घटना समाचार भए 0905205074 टिपाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गरिरहेछौँ। यतिन्जेलसम्म परिवृत्तिमा साथ दिनुहुने प्राविधिक मित्र मोहन ओझाजीलाई धन्यवाद।